नमस्कार, निर्वाचन आयोगको सहकारीमा तयार पारिएको निर्वाचन कार्यक्रममा यहाँलाई स्वागत छ। यो कार्यक्रम तपाईँ रेडियो नेपालबाट सुन्न सक्नुहुन्छ। कार्यक्रममा आयोगको समसामयिक गतिविधिहरू र आगामी मंगसिर 4 गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन विषय केन्द्रित सामग्रीहरू प्रस्तुत गर्छौं। प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन आउन अब 48 दिन मात्र बाँकी छ। आजको निर्वाचन कार्यक्रममा मंगसिर 4 गते हुने निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका विषयमा निर्वाचन आयोगका सूचना अधिकारी शालिग्राम शर्मा पौडेलसँगको कुराकानी प्रस्तुत गर्दैछौ। समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूचीमा दलहरूबाट भएको संशोधन बारे समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेले दिनुभएको जानकारीका साथमा निर्वाचन खर्चको अधिकतम सीमा तोकिएको सम्बन्धमा पनि जानकारी दिँदैछौ। कार्यक्रम सुनेर साथ दिनुहोला। कार्यक्रममा अब आगामी मंगसिर 4 गते हुने निर्वाचनका लागि आयोगले गरिरहेको तयारीका विषयमा निर्वाचन आयोगका सूचना अधिकारी शालिग्राम शर्मा पौडेलसँगको कुराकानी।
23 गतेदेखि प्रत्यक्ष तर्फको निर्वाचन कार्यक्रम सुरु हुन्छ। 23 गते पहिलो दिन उम्मेद्वारको मनोनयन दर्ता गर्ने काम हुन्छ। सामग्रीहरू आउने क्रम सुरु भइसकेको छ। जुन हामीले पूर्ण प्रतिस्पर्धात्मक रूपमा ई बिडिङको माध्यमबाट हामीले सामग्री खरिद गर्ने गरी भेन्डरसँग सम्झौता गरेका थियौँ, ती सामग्रीहरू आउने क्रम सुरु भइसक्यो। कतिपय आइसकेका छन् भने कतिपय आउने क्रममा छन् र यो भन्सारघरले ब्याङ्कहरू बन्द भएको कारणले अब दशैंपछि मात्रै ती सामग्रीहरू आउँछन्। समानुपातिक तर्फको मतपत्र छपाई कार्य सम्पूर्ण रूपमा प्रदेशको प्रतिनिधि सभाको सबै सकिसकेका छौँ। त्यो भनेको 4 करोड मतपत्र छपाई, करिब प्लस 4 करोड मतपत्र छपाई भइसकेको छ भने अब प्रत्यक्ष तर्फको मनोनयन उम्मेद्वारको अन्तिम नामावली प्रकाशित भएपछि अर्थात 26 गते पश्चात मतपत्र छपाई कार्य गर्छ। मतपत्रको ढुवानी दुई चरणमा हुन्छ। समानुपातिक तर्फको हामी पहिला गर्छौँ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतहरू नियुक्ति गर्ने, उनीहरूलाई तालिम दिने र सामग्रीहरू वितरण गर्ने, मतपत्रहरू वितरण गर्ने र सम्बन्धित मतदान केन्द्रमा गएर 4 गते निर्वाचन गराउने, त्यसपछि मतपत्र सहितको बाकस मतदान अधिकृतलाई बुझाउने र मतदान अधिकृतहरूले गणना गरेर नतिजा प्रकाशित गर्ने, यो ढङ्गले निर्वाचन आयोगले काम गर्ने तयारी गरिराखेको छ।
आयोगमै प्रेस अफिस पनि स्थापना गरेको छ र गत शुक्रबारदेखि यो प्रेस अफिस पनि सञ्चालनमा आइसकेको छ। यो किन आवश्यक पर्यो, यसको उपाध्येयता के हो?
सम्पूर्ण निर्वाचनसँग सम्बन्धित सूचनाहरू एकद्वार पद्धतिबाट प्रेस अफिसबाट नै सबैले प्राप्त गर्ने गरी सहज होस् भन्ने हिसाबले यो स्थापना गरेको हो। मूल रूपमा यसको उद्देश्य एकद्वार पद्धतिबाट सूचनाहरू सम्प्रेषण गर्ने हो भने त्यसको अलावा चाहिँ नि विभिन्न खालका सूचनाहरू, विभिन्न खालका कन्टेन्टहरू उत्पादन गर्ने, डिजाइन गर्ने र प्रसारण गर्ने गरी पनि हामीले त्यहाँ डिजाइनरहरू राखेका छौँ, सम्पादकहरू राखेका छौँ। सामग्री चाहिँ नि कन्टेन्टको रूपमा वर्डमा आइराखेको छ अनि त्यसपछि हाम्रो वेबसाइटमा निक्लेका चिजहरूको लिङ्क सेयर गरेका छौँ ताकि सहज ढङ्गबाट मिडियाकर्मी तथा अन्य सरकारवाला, मतदाता लगायत सबैलाई सूचनामा इजी एक्सेस होस् भन्ने हिसाबले गरेका छौँ। र त्यसको अलावा आचार संहिता उल्लङ्घन गरेको अथवा मिस इन्फर्मेसन डिसइन्फर्मेसन हेट स्पिच आएको कुराहरू आयोगलाई लागेमा उसले कम्पिटेन्ट अथोरिटीलाई लेखेर पठाउँछ र कम्पिटेन्ट अथोरिटीले नै मिडिया अनुगमनको कार्य गर्छ। सम्बन्धित निकायहरूमा मिस इन्फर्मेसन डिसइन्फर्मेसन र हेट स्पिचहरूलाई किल गर्नका लागि टेक कम्पनीसँग कोअर्डिनेसन गर्ने र सम्बन्धित अब साइबर कानुन अनुसार कारवाही कार्यान्वयन गर्ने निकायहरूलाई फरवार्ड गर्ने र त्यहाँबाट कारवाही गर्ने गरी आयोगले त्यस्ता खालका विज्ञहरू सूचना विभागका हुन सक्छन् अथवा प्रेस काउन्सिलका हुन सक्छन्, त्यस्तै गरी तपाईँको विज्ञापन बोर्डका हुन सक्छन्, दूरसञ्चारका हुन सक्छन्, साइबर ब्युरोसँग सम्बन्धित हाम्रो नेपाल प्रहरीको हुन सक्छ, इन्जिनियरहरू त्योसँग रिलेटेड त्यस्तोहरू राखेर त्यो मार्फत चाहिँ आयोगले भ्रम फैलाउने अथवा चाहिँ नि गलत सूचनाहरूलाई भाइरल बनाएर मतदाताहरूलाई भ्रम पार्न खोजेको विषयहरूलाई पनि त्यसलाई चाहिँ नोटिसमा लिने र नियन्त्रण गर्ने गरी आयोगले खालको सेटअप तयार गरेको हो।
मूल रूपले सामाजिक सञ्जालको अनुगमनका लागि स्थापना भएको हो, न कि सम्पूर्ण सञ्चार माध्यमहरूको अनुगमनका लागि, त्यसरी बुझ्नु पर्यो।
हो नि, एकदम यहाँले भनेको कुरा छ। यो कुरा हामीले अस्ति प्रेस अफिस स्थापनाको दिन प्रकाशित गरेको विज्ञप्तिबाट पनि हामीले स्पष्ट गरिसकेका छौँ। योभन्दा अगाडि स्थानीय तहको निर्वाचनमा गरेको प्रणाली पनि यही हो, यसबाट पनि हामीले क्लियर गरेको। मिडिया अनुगमन गर्ने कम्पिटेन्ट अथोरिटी जो छ कानुन भन्यो उसले गर्छ, तर हाम्रो नोटिसमा आएका चिजहरू हामी त्यहाँ पठाउँछौँ। पाउँछौँ र उसले कानुन बमोजिम गर्नुपर्ने कुराहरू गर्छ भने सोसल मिडियाको हकमा पनि हामीले ती कुराहरू नोटिसमा लिने मेकानिजम मात्रै बनाएको त्यो चिजलाई एकै ठाउँमा ग्यादर कसरी गरेर ल्याउने र तिनीहरूलाई एनालिसिस कसरी गर्ने भन्ने कुराका लागि मात्रै हामीले यो विज्ञ राखेको यहाँ चाहिँ यहाँले भने यस्तो केही सञ्चार माध्यमहरूमा यो अलिकति यो बुझेर वा नबुझेर केही गलत इन्फर्मेसनहरू पनि बाहिर आएछन् आयोगले सेना प्रहरी मार्फत चाहिँ मिडिया अनुगमन गर्न खोज्यो भन्ने पनि बाहिर आएका छन् तर त्यो होइन त्यो नितान्त गलत हो यहाँको लोकप्रिय माध्यम मार्फत म सम्पूर्ण चाहिँ मिडियाकर्मी तथा सरकारवालाहरूलाई के चाहिँ जानकारी गराउन चाहन्छु भने आयोगले मिडिया अनुगमन गर्ने आयोगले त्यो गर्न खोजेको होइन तर नोटिसमा लिने र सम्बन्धित कहाँ पठाउने होइन र सामाजिक सञ्जालको हकमा पनि नोटिसमा लिने त्यसको लागि पनि त हामीसँग विज्ञता छैन नि त हामी त जान्दैनौँ नि त होइन त्यो कहाँ कहाँ यस्तो खालको मिसइन्फर्मेसन डिसिमा हेट स्पिच भइरहेको छ भन्ने कुरा जान्नका लागि पनि हामीसँग विज्ञ चाहियो हामी त्यस्तो खालको सफ्टवेयर पनि डेभलप गर्नुपर्ने होला त्यो प्रयोजनका लागि त्यो विज्ञ टोली राखिएको कसैलाई पनि यो खालको भ्रम चाहिँ सिर्जना नहोस् नफैलियोस् आयोगले नितान्त आन्तरिक प्रयोजनका लागि आयोग निर्वाचनसँग रिलेटेड सूचनाहरू के कस्ता चाहिँ फ्लो भएको छन् भन्ने जाँचबुझ गर्न र विश्लेषण गर्नका लागि मात्रै यो सेटअप तयार गरेको।
उहाँ हुनुहुन्थ्यो निर्वाचन आयोगका सूचना अधिकारी शालिग्राम शर्मा पौडेल। निर्वाचन आयोगले गरिरहेको तयारीका सम्बन्धमा जानकारी दिनुहुँदै
विभिन्न राजनीतिक दलहरूले प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फ निर्वाचन आयोगमा पेश गरेको बन्द सूचीमाथि संशोधित सूची पेश गरेका छन्। यसै सन्दर्भमा समानुपातिक निर्वाचन प्रणालीतर्फका प्रवक्ता गुरूप्रसाद वाग्लेसँग हामीले कुराकानी गरेका छौँ।
समानुपातिक निर्वाचन प्रणाली अन्तर्गतको कार्यक्रम बमोजिम राजनीतिक दलहरूले राजनीतिक दलको तर्फबाट समानुपातिक बन्द सूची पेश गर्ने कार्यतालिका 79 साल असोज 2 र 3 गते थियो। असोज 2 र 3 गते राजनीतिक दलहरूले समानुपातिक बन्द सूची आफ्नो दलको तर्फबाट पेश गर्नुभयो र समानुपातिक बन्द सूची पेश गर्दाकै क्रममा समानुपातिक बन्द सूचीमा क्लस्टर नमिलेको विषय अथवा कुनै केही नमिलेको विषयवस्तुमा चाहिँ कुन दलले कहिले आयोगमा सम्पर्क गर्ने भनेर समानुपातिक बन्द सूची दर्ता गर्दाकै क्रममा हामीले दललाई पत्रकार गरेका थियौँ। त्यही बमोजिम तोकिएको दिन सम्बन्धित दलहरू आउनुभयो र आफ्नो विवरण चाहिँ सच्याउनु भएको छ। प्रतिनिधि सभातर्फ 32 राजनीतिक दलहरूले समानुपातिक सूची सच्याएर पेश गर्नुभएको छ। 1 नम्बर प्रदेशमा 31 राजनीतिक दलले, मधेस प्रदेशमा 21 राजनीतिक दलले, बागमती प्रदेशमा 20 राजनीतिक दलले, गण्डकी प्रदेशमा 25 राजनीतिक दलले, लुम्बिनी प्रदेशमा 24 राजनीतिक दलले, कर्णाली प्रदेशमा 20 राजनीतिक दलले र सुदूरपश्चिम प्रदेशमा 24 राजनीतिक दलहरूले चाहिँ सच्याएर आफ्नो दलको बन्द सूची पेश गर्नुभएको छ।
दलहरूले पेश गरेको यो बन्द सूचीमाथि अब के हुन्छ?
यसभन्दा अगाडिको कार्यक्रम चाहिँ अब 10 बजेदेखि 1 बजेसम्म बन्द सूचीमा नामावली भएको उम्मेद्वारले आफ्नो नामावली फिर्ता लिने कार्यतालिका छ। त्यसपछि 1 बजे भन्दा पछाडि चाहिँ अब कुन दलको बन्द सूचीमा नाम भएको उम्मेद्वारले नाम फिर्ता लिनु छ त्यो चाहिँ तपाईँको दलको यो क्लस्टरमा भएको यो उम्मेद्वारले नाम फिर्ता लिनु हो भनेर सम्बन्धित दललाई हामी जानकारी गराउँछौँ र सम्बन्धित दलले नाम फिर्ता लिने उम्मेद्वारको सट्टामा अर्को उम्मेद्वार पेश गर्नुपर्छ। त्यसपछि त्यो सहित इन्क्लुड गरेर 22 गते नामावली प्रकाशन हुन्छ।
अब राजनीतिक दलले त्यो बन्द सूचीमा पेश गरेको नामावलीको नाम तलमाथि गर्न अथवा हेरफेर गर्न पाउँछन् कि पाउँदैनन्?
पाउँदैनन् अब, किनभने उहाँहरूले चाहिँ जस्तो कुनै क्लस्टरमा रहनुपर्ने व्यक्तिको नाम चाहिँ त्यो क्लस्टरमा नरहेर अन्यत्र रहेको अवस्थाको भयो भने त्यो हो सच्याउने भनेको त्यस्ता कुराहरू सच्याएर पेश गर्नु भएको छ होइन। अब चाहिँ राजनीतिक दलले पेश गरेको बन्द सूची यहाँ दर्ता भइसकेर इन्ट्री भइसकेपछि त्यो सच्याउन पाउँदैन। बन्द सूची राजनीतिक दलहरूले पेश गर्दा त्यसको सबैभन्दा इम्पोर्टेन्ट पक्ष भनेको समानुपातिक समावेशी प्रतिनिधित्व मिलाउने हो मेन चाहिँ होइन। अब त्यसपछि त्यसरी मिलाउँदाखेरि चाहिँ अब पेश भएका उम्मेद्वारको सो घोषणा लगायतका डकुमेन्टहरू पेश गर्नुपर्ने, नागरिकताको प्रतिलिपि पेश गर्नुपर्ने, मतदाता नामावली प्रतिलिपि पेश गर्नुपर्ने यी विवरणहरू हुन्। त्यसले गर्दाखेरि चाहिँ अब यहाँ सच्याएर पेश गरिसकेको बन्द सूची पुनः संशोधन हुँदैन।
अहिले सुन्दै हुनुहुन्छ निर्वाचन कार्यक्रम। कार्यक्रमको अन्तिममा अब प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन खर्चको अधिकतम सीमा सम्बन्धमा जानकारी।
निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनका लागि राजनीतिक दल वा उम्मेद्वारले गर्न पाउने खर्चको अधिकतम सीमा निर्धारण गरेको छ। आयोगले निर्वाचन क्षेत्रको मतदाता संख्या, मतदान केन्द्रको संख्या र क्षेत्रफललाई आधार मानि सूत्रमा आधारित भई निर्वाचनका लागि खर्चको अधिकतम हद तोकेको हो। आयोगले निर्वाचन खर्च निर्धारणका लागि 2079 साल भदौ 31 गते कायम भएको मतदाताको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई 60% भार दिएको छ। यस्तै मतदान केन्द्रको आधारमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई 20% भार र भौगोलिक क्षेत्रको हकमा सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई 20% भार निर्धारण गरेको छ। भारको आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभाको निर्वाचनको हकमा 5 निर्वाचन क्षेत्रमा निर्वाचन खर्चको हद 25,00,000 कायम गरिएको छ। यस्तै 17 निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद 27,00,000 रुपियाँ, 65 निर्वाचन क्षेत्रहरूमा निर्वाचन खर्चको हद 29,00,000 रुपियाँ, 52 निर्वाचन क्षेत्रहरूमा 31,00,000 रुपियाँ, 26 निर्वाचन क्षेत्रहरूमा 33,00,000 रुपियाँ कायम गर्ने निर्णय निर्वाचन आयोगले गरेको छ। त्यसै गरी उल्लेखित भारको आधारमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभा निर्वाचनको हकमा 70 निर्वाचन क्षेत्रहरूमा निर्वाचनको खर्च 15,00,000 रुपियाँ कायम भएको छ। यस्तै 143 निर्वाचन क्षेत्रहरूमा 17,00,000 रुपियाँ, 56 निर्वाचन क्षेत्रहरूमा 19,00,000 रुपियाँ, 29 निर्वाचन क्षेत्रहरूमा 21,00,000 रुपियाँ र 32 निर्वाचन क्षेत्रहरूमा 23,00,000 रुपियाँ कायम गर्ने निर्णय भएको छ।
त्यस्तै समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचनको खर्चको सीमा प्रत्येक राजनीतिक दलले पेश गरेको बन्द सूचीमा सूचीकृत उम्मेद्वारहरूको संख्या अनुसार प्रति उम्मेद्वार 2,00,000 रुपियाँ र समानुपातिक निर्वाचन प्रणाली बमोजिम हुने प्रदेश सभा सदस्यको निर्वाचनमा राजनीतिक दलले गर्ने निर्वाचन खर्चको सीमा राजनीतिक दलले सम्बन्धित प्रदेशमा पेश गरेको बन्द सूचीमा सूचीकृत उम्मेद्वारको संख्या अनुसार प्रति उम्मेद्वार 1,50,000 रुपियाँ कायम गर्ने आयोगले निर्णय गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074, प्रदेश सभा सदस्य निर्वाचन ऐन 2074, निर्वाचन आचार संहिता 2079 तथा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन निर्देशिका 2079 प्रतिकूल नहुने गरी प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्यको निर्वाचनमा सहभागी हुने राजनीतिक दल वा उम्मेद्वारले तोकिए बमोजिमको रकम, मतदाता नामावली खरिद, सवारी साधन, प्रचार प्रसार सामग्री, ढुवानी, गोष्ठी, अन्तर्क्रिया, अन्य प्रचार प्रसार, छापा एवं विद्युतीय माध्यम सामाजिक सञ्जाल समेत कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय क्षेत्रमा खर्च गर्न पाउने आयोगले निर्णय गरेको छ। आजको लागि निर्वाचन कार्यक्रम यही टुंग्याउँछौ। कार्यक्रमका विषयमा यहाँहरूको जिज्ञासा, सुझाव र प्रतिक्रिया छन् भने eeicnepal@gmail.com मा सम्पर्क गर्न सक्नुहुनेछ। कार्यक्रमबाट हामी सबै बिदा भयौं। नमस्कार।